श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा दशको सामाजिक अध्ययन विषयको एकाई आठ आर्थिक क्रियाकलाप अन्तर्गत पाठ सारमा रहेको नेपालमा वैदेशिक रोजगारीका सम्बन्धमा गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि कापी कलम लिएर रेडियो सुन्दै आवश्यक कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त।
पारा तिमीहरूको परीक्षा आउन लागिसक्यो, तिमीहरू चाहिँ गफ गरेर बस्ने?
हामीले गफ गरेर बसेका होइनौ काका, हुन त एउटा पाठ पढाइ भइसकेको छ तर राम्रोसँग बुझ्न पाएको छैनौ, अब के गर्ने भनेर यसैको बारेमा छलफल गर्दै थियौ।
कुन विषयको पाठ हो?
सामाजिक अध्ययन विषयको काका।
म सामाजिक विषयको विज्ञ त होइन, म त अर्थशास्त्रको विज्ञ परे।
काका त्यसो भए हाम्रो समस्या समाधान हुने भयो, हाम्रो पाठ पनि त आर्थिक क्रियाकलापसित सम्बन्धित रहेको छ नि।
त्यसो भए तिमीहरूले चिन्तै लिनु परेन, म सिकाइदिइहाल्छु नि। पाठको नाम के हो भन त
काका? हामीले छलफल गर्न खोजेको पाठको शीर्षक रहेको छ नेपालमा वैदेशिक रोजगारी।
एकदमै राम्रो पाठ रहेछ। पहिला म वैदेशिक रोजगारीको सन्दर्भमा तिमीहरूको विचार बुझ्छु अनि त्यसै अनुसार छलफल गर्दै जाउँला।
हस् काका।
वैदेशिक रोजगारी भनेको के होला तिमीहरू मध्ये जसले भने पनि हुन्छ?
काका मैले बुझे अनुसार रुपियाँ पैसा वा धन कमाउनका लागि एक देशको व्यक्ति अर्को देशमा गएर काम गर्नुलाई नै वैदेशिक रोजगार भनिन्छ।
कुनै देशको नागरिक अन्य देशमा गई आय आर्जन गर्नको लागि गरिने कार्य नै वैदेशिक रोजगारी हो जस्तो लाग्छ मलाई त।
स्याबास, तिमीहरूले भनेको कुरा एकदम सही हो। वैदेशिक रोजगारको स्वर्णिम पक्ष भनेको विदेशी मुद्रा आर्जन गर्नु हो। नेपालीहरू करिब 200 वर्षभन्दा पहिलेदेखि नै वैदेशिक रोजगारमा जान थालेको इतिहास पाइन्छ।
नेपालमा प्रजातन्त्रको पुनस्थापना भएपछि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति तीव्र भएको पाइन्छ, होइन त काका?
विदेशसँगको सम्पर्क तथा अन्य कारणले गर्दा 2063 पछि वैदेशिक रोजगारमा जानेको संख्या झन बढेको पाइन्छ है काका?
हो, साह्रै राम्रो कुरा गर्यो तिमीहरूले। अहिले नेपालमा वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या करिब 36 लाख भन्दा बढी पुगिसकेको छ। वर्तमान अवस्थामा हरेक दिन करिब 1500 युवाहरू रोजगारीका लागि विदेश जाने गरेका छन्। हरेक दिन यति ठूलो मात्रामा युवाहरू रोजगारका लागि विदेश जानुका कारणहरू के हुन सक्छन्?
काका मेरो विचारमा नेपालमा रोजगारीको अवसर पर्याप्त मात्रामा नभएको, दिन प्रतिदिन बेरोजगार युवाहरूको संख्या बढ्दै गइरहेको, युवाहरूले आफ्नो योग्यता अनुसारको काम नपाउने भएकोले रोजगारीको लागि विदेश पलायन भएको हुन सक्छ।
काका रमेशले भनेको कुरामा म पनि सहमत छु। यसका साथै गरिबीको कारणले साहुको ऋण तिर्न नसक्दा, नेपालमा श्रमको उचित पारिश्रमिक ज्याला नपाउँदा वैदेशिक रोजगारमा गएको हुन सक्छ जस्तो लाग्यो।
म पनि तिमीहरूको विचारसित सहमत छु। साथै नेपालमा व्यापार व्यवसाय गर्नका लागि उपयुक्त वातावरण नभएको कारणले पनि युवाहरू वैदेशिक रोजगारमा जाने गरेको पाइन्छ। ल अब तिमीहरू नै भन त, वैदेशिक रोजगारीको महत्व के होला?
वैदेशिक रोजगारीबाट विदेशी मुद्रा आर्जन हुन्छ, होइन त काका?
काका वैदेशिक रोजगारीबाट विदेशी सिप तथा प्रविधि नेपालमा भित्रिने सम्भावना हुन्छ जस्तो लाग्छ मलाई त।
एकदमै ठिक भन्यो तिमीहरूले। यसका साथै विदेशबाट कमाएर ल्याएको रकमले देशमा उद्योग धन्दा खोलेर देशको आर्थिक विकासमा मदत पुर्याउन सकिन्छ। यसले वैदेशिक सम्बन्ध विस्तारमा पनि मदत पुर्याउँछ। ल अब तिमीहरू नै भन त, वैदेशिक रोजगारी राम्रो हो कि नराम्रो?
काका यसो विचार गर्दा त वैदेशिक रोजगारी एक किसिमले राम्रो पनि लाग्छ, फेरि अर्को किसिमले विचार गर्दा त नराम्रो पनि लाग्छ, किनभने यसबाट हाम्रो देशमा सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव परेको देखिन्छ।
हो काका, रिमाले भनेको कुरा सही हो।
वैदेशिक रोजगारीबाट हाम्रो देशमा सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव परेको त भन्यो, तर ती प्रभावहरू बताउन सक्छौ?
काका वैदेशिक रोजगारीका लागि केही सकारात्मक कुराहरू म भन्नु त
भन न त
वैदेशिक रोजगारीबाट हाम्रो देशले प्रशस्त मात्रामा विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ। यसबाट देशको आर्थिक वृद्धि र विकास भएको छ।
यसका साथै विदेशबाट फर्केका धेरै जसोले विदेशमा सिकेका ज्ञान सिपको प्रयोग गरी गाई भैँसी बाख्रा कुखुरा पालन गरेको तरकारी खेती गरेको देखिन्छ।
यसबाट गरिबी निवारणमा पनि सहयोग पुगेको देखिन्छ। मानिसको जीवनशैलीमा निकै सुधार भएको देखिन्छ। केही हदसम्म बेरोजगारी समस्या समाधानमा मदत पुगेको देखिन्छ।
तिमीहरूले भनेको कुरा एकदम सही हो। यसबाहेक पनि वैदेशिक रोजगारीबाट विदेशी व्यापारमा सहयोग पुगेको देखिन्छ। अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानमा पनि वृद्धि भएको छ। यसका साथै यसबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको, संस्कृति र परम्पराको आदान प्रदान भएको, वैदेशिक व्यापार गर्न मदत पुगेको र नेपालीहरूको जीवनशैलीमा सुधार भएको देखिन्छ। अहिले हामीले वैदेशिक रोजगारीको सकारात्मक पक्षबारे छलफल गर्यौं। अब वैदेशिक रोजगारीबाट हाम्रो देशमा देखा परेका नकारात्मक प्रभावहरूका बारेमा पनि छलफल गरौं है त।
हस् काका। काका, वैदेशिक रोजगारीबाट हाम्रो देशमा देखा परेका केही खराब असरहरू म सुनाउन चाहन्छु।
हुन्छ, सुनाउन त।
वैदेशिक रोजगारीको कारण देशमा दक्ष तथा अदक्ष कामदारको अभाव देखिएको छ। यसबाट देशमा विकास निर्माणको कार्यमा ढिलासुस्ती देखिएको छ। खेतीपाती तथा अन्य कामको लागि पनि श्रमिकको अभाव देखिएको छ।
यसबाट सामाजिक विकृति पनि बढेको देखिन्छ। पारिवारिक समस्या उत्पन्न भएको देखिन्छ। साथै विभिन्न संक्रामक रोगहरू सर्ने, परम्परागत मूल्य मान्यता र संस्कृतिमा ह्रास आएको पनि देखिन्छ। प्रतिभा पलायन अथवा ब्रेन ड्रेनको पनि समस्या देखेको छ।
स्याबास, यसका अरू पनि खराब असरहरू छन्। जस्तै स्थानीय स्रोत साधनको उचित प्रयोग हुन सकेको छैन, कतिपय हाम्रा मौलिक परम्परा लोप हुने अवस्थामा पुगेको देखिन्छ, मानव तस्करी बढेको पनि पाइएको छ। त्यसै गरी भनेअनुसारको काम ज्याला र सुविधा नपाउने गरेको सुनिन्छ। धेरैजसो कामदारहरू दलालबाट ठगिने गरिएका छन्। चर्को गर्मी र जोखिमयुक्त कामको कारण दैनिक रूपमा कामदारको मृत्यु हुने गरेको खबर सुनिन्छ। विदेशमा महिलाहरूले विभिन्न प्रकारका समस्याहरू भोग्नु परेको छ।
विदेशमा महिलाहरूले विभिन्न प्रकारका समस्याहरू भोग्नु परेको कुरा त भन्नुभयो। विदेशमा महिला कामदारहरूले खास गरी के कस्ता समस्याहरू भोग्नु परेको छ काका?
एकदमै राम्रो प्रश्न गर्यौ रमेश तिमीले। अहिले धेरै नेपाली महिलाहरू विदेशी रोजगारीमा जाने गरेका छन्। विदेशमा महिलाहरूलाई यौन दुर्व्यवहार हुने, समयमा तलब नपाइने, तल्लो स्तरको घराइसी काम गर्नुपर्ने, विदा नपाइने, शारीरिक एवं मानसिक यातना दिने र यौन शोषण हुने गरेको पाइएको छ।
काका, धेरैजसो नेपाली कामदारहरूले विदेशमा सम्मानजनक काम पाउँदैनन् भन्ने कुरा सुनिन्छ नि, के यो कुरा सही हो? यदि सही हो भने यसको कारण के होला त?
एकदमै सही प्रश्न गर्यौ तिमीले रिमा। तिमीले सुनेको कुरा एकदमै सही हो। वास्तवमा धेरै जसो नेपाली कामदारहरूले विदेशमा सम्मानजनक काम पाउँदैनन्। राम्रो काम पाउनका लागि कामदारहरूले कुनै न कुनै कामको सिप जानेको हुनुपर्छ। तर धेरै जसो नेपाली कामदारहरूले सिप नै नसिकी विदेश जाने गरेका छन्। त्यसैले उनीहरूले सम्मानजनक काम पाउँदैनन्। अब त प्रष्ट भयो होला नि, होइन त?
भयो काका। अब वैदेशिक रोजगारका चुनौतीको बारेमा प्रष्ट पारिदिनुहोस् न काका।
काका, वैदेशिक रोजगारीको चुनौती बारे म भनौँ?
हुन्छ।
यस क्षेत्रमा दलालबाट हुने ठगी नियन्त्रण गर्नु पनि एउटा चुनौती हो जस्तो लाग्छ मलाई।
काका, वैदेशिक रोजगारीलाई मर्यादित तथा सम्मानपूर्ण बनाउनु, सम्झौता अनुसारको काम तथा ज्याला पाउनु पनि यस क्षेत्रको चुनौती हो जस्तो लाग्छ।
सही हो। यसका साथै महिलाहरूलाई यौन दुर्व्यवहारबाट जोगाउनु, अन्तर्राष्ट्रिय माग अनुसारको जनशक्ति उत्पादन गर्नु विदेशमा कामदारको सुरक्षाको विषय पनि चुनौती हो। ल, अब भन त, वैदेशिक रोजगारीका सम्भावनाहरू के हुन सक्छ?
काका, मेरो विचारमा नि वैदेशिक रोजगारीबाट देशको आर्थिक अवस्थामा सुधार हुने सम्भावना देखिन्छ।
वैदेशिक रोजगारीबाट देशमा उद्योग तथा कल कारखानाको स्थापना हुने र यसबाट रोजगारीको अवसर सृजना हुने सम्भावना पनि देखिन्छ।
तिमीहरूको बुझाइ सही रहेको छ। यसबाहेक वैदेशिक रोजगारीबाट व्यक्तिको जीवन स्तरमा सुधार हुने, विदेशी सिप र प्रविधि भित्रिने सम्भावना देखिन्छ। साथै विभिन्न सर्वरोगहरू भित्रिने सम्भावना पनि हुन्छ। जस्तै वैदेशिक रोजगारीका कारण नेपालमा एचआईभी एड्स तथा कोविड 19 जस्तो महामारी रोग भित्रिएको छ।
काका, वैदेशिक रोजगारीमा देखिएका मुख्य समस्याहरू के रहेछन् त?
काका, वैदेशिक रोजगारीमा देखिएका मुख्य समस्याहरूको सम्बन्धमा म मेरो विचार राख्न चाहन्छु।
हुन्छ, सुनाउन त तिम्रो विचार।
वैदेशिक रोजगारी सम्बन्धी शिक्षा र सूचना प्रवाह हुन नसक्नु, कामदारहरू कम ज्यालामा काम गर्न बाध्य हुनु, वैदेशिक रोजगारीका लागि सहयोग गर्ने संस्था र व्यक्तिबाट ठगिने अवस्था अझै कायम नै रहेको देखिन्छ।
एउटा काम र कम्पनीमा पठाइएको कामदारलाई अर्कै कम्पनीको काममा पठाउने प्रवृत्ति रहेको छ। घरेलु कामदारको रूपमा जाने विशेष गरी महिला कामदारको शोषण हुने गरेको अवस्था रहेको छ। यिनीहरू पनि त वैदेशिक रोजगारीको समस्याहरू हुन् नि, होइन त?
हो, ठिक भन्यौ तिमीहरूले। यसका साथै विदेशमा रहेका कामदारको विषयमा सूचना प्राप्त गर्ने प्रभावकारी संयन्त्र नभएको, कतिपय कामदारहरू भारतको बाटो भएर वैदेशिक रोजगारीमा जाने गरेको, भाषा र सिप नसिकिकनै विदेश जानु आदि वैदेशिक रोजगारीका समस्याहरू हुन्।
काका, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारबाट कुनै प्रयास भएको छ कि छैन?
किन नहुनु नानी, यसका लागि श्रम तथा रोजगार मन्त्रालयको स्थापना, श्रम र वैदेशिक रोजगार विभागको स्थापना भएको छ, त्यसै गरी रोजगार सूचना केन्द्रको स्थापना पनि भएको छ। त्यति मात्र होइन, वैदेशिक रोजगार प्रवर्धन बोर्डको गठन भएको छ। नेपाल सरकारले विभिन्न मुलुकसँग श्रम सम्झौता गरेको छ। वैदेशिक रोजगारीको लागि 100 भन्दा बढी मुलुक खुला गरिएको छ।
कतिपय मानिसहरू वैदेशिक रोजगारीमा जान्छन् तर दलालबाट ठगिएर वा विदेशमा भने अनुसारको काम नपाएर आफ्नै देश फर्केको सुनिन्छ। यसबाट ऋणको भार बढेर जान्छ। बरु हाम्रै देशमा बेरोजगार, गरीब, विपन्न वर्गका लागि रोजगारी गर्ने कुनै कार्यक्रम लागू भएको छ कि छैन?
तिमीहरूलाई थाहै छ नि, सरकारले आर्थिक वर्ष 2065-66 युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ। यसका लागि सहुलियतपूर्ण ब्याजदरमा बिना धितो रु 2,00,000 ऋण उपलब्ध गराइन्छ। व्यावसायिक तालिम पनि दिइन्छ। अब वैदेशिक रोजगारी सम्बन्धी सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, वैदेशिक रोजगारीमा जाँदा पूर्व तयारी गरेपछि मात्र जानुपर्छ। पूर्व तयारी बिना वैदेशिक रोजगारीमा जानु हुँदैन। त्यसैले वैदेशिक रोजगारीमा जाँदा के पूर्व तयारी गर्नुपर्छ, अर्थात् के कुरामा विशेष ध्यान दिनुपर्छ, थाहा छ तिमीहरूलाई? एकछिन सोच त।
काका, मैले बुझे अनुसार सबैभन्दा पहिला नागरिकता र पासपोर्ट बनाउनु पर्छ। त्यसपछि वैदेशिक रोजगारीको लागि श्रम तथा रोजगार मन्त्रालय, श्रम तथा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्धन बोर्डमा सम्पर्क गरेर सबै कुरा बुझ्नुपर्छ।
काका, यसको लागि कामदारले आफ्नो शैक्षिक योग्यताको प्रमाण पत्र, सिप तथा अनुभवका प्रमाण पत्र सहित आफै म्यान पावर कम्पनीमा जानुपर्छ। एजेन्टको भर पर्नु हुँदैन।
म्यान पावर कम्पनीमा गएर जानुपर्ने देशको नाम, गर्नुपर्ने काम, लाग्ने खर्च, पाउने तलब तथा अन्य सुविधा बारे जानकारी लिनुपर्छ।
हो, एकदमै सही कुरा भन्यौ तिमीहरूले। यसका साथै वैदेशिक रोजगारीमा जाने व्यक्तिले नेपाल सरकारबाट स्वीकृति प्राप्त संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्छ, अनिवार्य बीमा गराउनुपर्छ। त्यसै गरी वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि अभिमुखीकरण तालिम अनिवार्य रूपमा लिनुपर्छ। यस तालिमबाट वैदेशिक रोजगार सम्बन्धी ऐन, नियम, अत्यावश्यक कागजात पत्रहरू तथा प्रस्थान प्रक्रियाका बारेमा जानकारी लिन सकिन्छ।
काका, जुन देशमा काम गर्न जाने हो त्यो देशको भाषा पनि सिक्नुपर्छ, होइन त?
हो त नि, भाषा सिकेर गयो भने कुरा बुझेर काम गर्न सजिलो हुन्छ।
काका, वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारमा जानुपर्छ, विदेशको बाटो नभएर नेपालबाट सिधै वैदेशिक रोजगारमा जानुपर्छ, होइन त?
हो, ठिक भन्यौ तिमीले। फेरि अर्को ध्यान दिनुपर्ने कुरा के हो भने, रोजगारीका लागि विदेश जान चाहने पुरुषको उमेर 18 वर्ष तथा महिलाको उमेर 24 वर्ष पुगेको हुनुपर्छ। वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण कागजात आफूसित सुरक्षित साथ राख्नु पर्दछ। वैदेशिक रोजगारीको बारेमा अझै नबुझेको केही छ त?
छैन, राम्रोसँग बुझ्यौ।
काकालाई धेरै धेरै धन्यवाद।
मलाई पनि तिमीहरूसँग बसेर छलफल गर्न पाउँदा खुसी लाग्यो। तिमीहरूलाई पनि धेरै धेरै धन्यवाद। Thank you.
विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा दशको स्वास्थ्य जनसंख्या र वातावरण शिक्षाको एकाइ तीन अन्तर्गत दिगो विकास, यसको महत्व, उद्देश्य तथा सिद्धान्तका बारेमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौं। तपाईहरू पनि ध्यानपूर्वक छलफलमा सहभागी हुनुहोस् है।
विकासले कुनै क्षेत्र वा पक्षमा भएको सकारात्मक परिवर्तनलाई जनाउँछ। यसले मानिसका
गुड मर्निङ कमला, लौ बाटोमा पो पढ्न थाले कि? सबैलाई जित्ने विचार छ कि क्या हो?
विचार त बोर्ड फर्स्ट नै हुने हो नि, तर आफूलाई दिगो विकास भनेको नै आएन र पो। आज घरबाट छिटै आइएछ अनि यहाँ बसेर आज पढ्ने पाठ हेर्न थाले कि?
मलाई पनि दिगो विकासका बारेमा राम्ररी नबुझी भएको छैन, मैले पनि राम्ररी बुझेको छैन।
जाउँ अब, आजको पाठ यही त हो नि, पवित्र मिसले सोधौँला, उहाँले बुझाइहाल्नुहुन्छ नि।
पवित्र मिसले त राम्ररी बुझाएर स्पष्ट पार्नुहुन्छ, नबुझे सोधौँला।
नमस्कार मिस।
नमस्कार। ल बस सबैजना, आज हामी के को बारेमा कुरा गर्ने हो त?
आज दिगो विकासका बारेमा पढ्ने मिस। मलाई त आमाले आज सिकेर आएर भरे मलाई पनि सिकाउनु भन्नुभएको छ, राम्ररी बुझ्नु छ।
मैले पनि पढेर बुझिनँ मिस, बाले सोध्नुभयो भने त खै के भन्ने खै बित्यास पर्छ।
अनि के विषयमा छलफल गर्दै थियो त तिमीहरू दुवैजना? अघि नै किताब लिएर बसेका छौ त।
हो मिस, आज हामी दुवैले आजको पाठका बारेमा जान्न हतार लागेको थियो, त्यसैले नै अघि नै पाठ निकालेर छलफल गरिरहेका थियौँ।
गाह्रो लाग्यो मिस यो पाठ त।
ल सुरु गरौँ है त पाठ। दिगो विकास बुझ्नुभन्दा पहिले विकासको अवधारणा बुझ्नु आवश्यक हुन्छ।
विकासका बारेमा त हामीले अघिल्लो पाठमै पढेको होइन र मिस?
किन हतार गरे कि कमला? दिगो विकास बारे बुझ्न विकास बुझ्नुपर्छ, पढिसकेको भए पनि एकपटक दोहोऱ्याउनु राम्रो हुन्छ नि। कमला तिमी नै भन त, विकास भनेको के हो?
विकास भनेको कुनै भौगोलिक क्षेत्र वा पक्षमा भएको सकारात्मक परिवर्तन हो, होइन र मिस?
हो हो, तिमीले ठिक भन्यौ कमला। अब यसलाई अझ स्पष्ट पारेर तिमी केही भन त विजया।
विकासले देशको भौतिक, मानवीय, सामाजिक र सांस्कृतिक स्थितिमा सकारात्मक र संरचनात्मक सुधार ल्याई मानिसका आवश्यकता र चाहना पूरा गर्न मद्दत गर्छ, होइन र मिस?
हो, तिमीले ठिक भन्यौ विजया। विकास समाजको विद्यमान स्थितिमा क्रमिक परिवर्तन ल्याउने गतिविधि वा क्रियाकलाप हो।
तर विकास गर्ने क्रममा हामी र हाम्रो प्रकृति र वातावरणमा असर पर्न पनि त सक्छ, यसको कारणले हाम्रो पुस्तालाई पनि असर पुग्न सक्छ, होइन र मिस?
यसैले गर्दा दिगो विकासको अवधारणा आएको होला।
तिमीहरू दुवैजनाले राम्रो कुरा उठायो। विकासका नाममा जथाभावी ढंगले काम गर्ने हो भने आजको पुस्तालाई त फाइदा होला, तर भावी पुस्तालाई प्राकृतिक स्रोत र साधन कति पनि बाँकी रहँदैनन्, यस्तो विकास मानव हितमा हुँदैन नि।
म केही कुरा भन्छु है मिस।
हुन्छ, भन न के कुरा हो।
विकास योजनाबद्ध र वातावरण मैत्री भयो भने वातावरण संरक्षण भई मानिसका आवश्यकता पनि पूरा हुन्छन्। यसरी वातावरणलाई असर नपर्ने र लामो समयसम्म टिक्ने खालको विकासलाई नै दिगो विकास भनिँदो रहेछ, होइन र मिस?
तिमीले ठिक भन्यौ विजया। कसरी थाहा पायौ त तिमीले यी सब कुरा? मैले त भनेकी नै छैन त।
मैले भर्खर किताबमा हेरेको नि मिस।
तिमीले एकदमै ठिक भन्यौ। सबैले सुन है त, दिगो विकास भन्नाले हालको आवश्यकता परिपूर्ति गर्नका लागि प्राकृतिक स्रोत र साधनको उपयोग गर्दा भावी पुस्ताले समेत त्यसको उपयोग गर्न सक्ने अवस्था सृजना गर्नु हो।
जस्तै के हुन सक्छ मिस, उदाहरण दिएर बताइदिनुहोस् न।
जस्तै बाटोघाटो, पुल, उद्योग धन्दा, कल कारखाना, आवास तथा अन्य भौतिक संरचना निर्माण गर्दा हालका मानिसलाई सुविधा प्रदान गर्ने खालको, तर त्यसले भावी पुस्तालाई पनि फाइदा पुग्ने, हानि नपुर्याउने र उनीहरूले पनि प्राकृतिक स्रोतको भरपूर प्रयोग गर्न पाउने गरी विकास गर्नुपर्छ।
कसरी गर्ने त मिस यी सब कुरा?
ल सुन, नहर, कुलो, बाँध बनाउँदा, बिजुली निकाल्दा, पानी पुरै नल्याई खोलामा पनि बग्न दिनुपर्छ। यसले जलचरलाई बचाउँछ र खोलाको पानीमा आश्रित खेतीले निरन्तरता पाउँछ। वन पैदावार प्रयोग गर्दा सुकेका, ढलेका र पुराना रुख काटी नयाँ रुख रोप्नुपर्छ। भिरालो जमिनमा बाटोघाटो बनाउँदा पहिरो रोक्ने पर्खाल लगाउनुपर्छ। यी दिगो विकासका राम्रा उदाहरण हुन्।
यो त राम्रो रहेछ। दिगो विकासको अवधारणा चाहिँ कहिले र कहाँबाट आएको हो त मिस?
दिगो विकासको अवधारणा सर्वप्रथम संयुक्त राष्ट्र संघको महासभाले नर्वेका तत्कालीन प्रधानमन्त्री ग्रो हार्लेम ब्रुटल्यान्डको नेतृत्वमा ब्रुटल्यान्ड कमिशन गठन गरेको थियो। त्यही आयोगले सन् 1987 दिगो विकासको अवधारणालाई समावेश गरी हाम्रो साझा भविष्य नामको एक प्रतिवेदन तयार गरी प्रकाशन गरेको थियो।
त्यस प्रतिवेदनमा के लेखिएको थियो त मिस?
त्यसमा भविष्यका पुस्ताका लागि चाहिने आवश्यकतालाई खलल नपुर्याई विकास कार्यहरू गरी वर्तमान पीढ़ीका आवश्यकता परिपूर्ति गर्नु नै दिगो विकास हो भन्ने उल्लेख गरिएको छ।
कमला, मैले त दिगो विकासका बारेमा बुझे, साथीहरूले पनि बुझे भने अब यसको महत्व र उद्देश्य बारे छलफल गरौं न, हुँदैन?
मैले पनि राम्ररी बुझे, साथीहरूबाट पनि नबुझेको संकेत आएन, त्यसैले अब पाठ अगाडि बढाउन मिस।
तिमीहरूले यहाँसम्म बुझ्यौ भने अब हामी दिगो विकासको महत्व के छ र यसका उद्देश्य के हुन् भन्ने बारेमा छलफल गरौं न त है।
हुन्छ मिस।
हाम्रो पृथ्वीमा उपलब्ध भएका स्रोत र साधनहरू जस्तै वन जंगल, जमिन, पानी, खनिज आदिको न्यूनतम र उचित प्रयोग गर्न दिगो विकासको अवधारणाले सहयोग गर्छ। त्यस्तै कृषि उत्पादनमा कीटनाशक विषादीको कम प्रयोग गर्न, उपलब्ध स्रोत र साधनलाई जतन र फारो गरी चलाउन र खेर जान नदिन पनि यसले सघाउँछ।
यसरी स्रोत र साधनको सही र उचित उपयोग गर्यौं भने पछि हाम्रा सन्ततिले पनि यसको उपयोग गर्न पाउँछन्, होइन त मिस?
हो, तिमीले ठिक भन्यौ कमला।
अनि यस्तो काम एक्लै गर्न त सकिँदैन, यसमा सबैको विचार एउटै हुनुपर्छ, होइन र मिस?
तिमीले एकदमै सान्दर्भिक कुरा उठायो विजया। हो, तिमीले भने जस्तै यस्ता काम गर्न एक्लैले सम्भव छैन, त्यसैले पृथ्वीका हरेक मानिसमा यसप्रतिको उत्तरदायित्व बोध हुनु आवश्यक छ।
पृथ्वीमा उपलब्ध भएका स्रोत र साधन अहिले मेरो लागि हो र पछि मेरो सन्तानका लागि पनि यति नै आवश्यक र महत्वपूर्ण छन् भन्ने कुरा हरेक व्यक्तिलाई बोध हुनुपर्छ, होइन र मिस?
यसो गर्दा स्रोत र साधनको सदुपयोग र संरक्षण पनि हुन्छ, होइन त मिस?
हो, त्यसै गरी दिगो विकासको अर्को महत्वपूर्ण कुरा भनेको आधारभूत पक्षहरूको विकास पनि हो।
यो आधारभूत पक्षहरूको विकास भनेको चाहिँ के हो नि मिस?
सुन, दिगो विकासले केवल वातावरण संरक्षण मात्र नभनी मानव कल्याणलाई समेत प्राथमिकता दिन्छ। मानव कल्याणका लागि आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन तथा सामाजिक पक्षको विकासमा समेत यसले जोड दिन्छ। यसले मानिसलाई वातावरण संरक्षण तथा सदुपयोग गर्न सक्षम बनाउँछ।
ए, मानिसलाई सचेत र सक्षम बनाउने आधारभूत कुराहरू नै आधारभूत पक्ष रहेछन्, होइन त मिस?
हो कमला, आधारभूत पक्षहरूको विकासका साथसाथै जनसहभागितामा आधारित विकास पनि दिगो विकासको अर्को महत्वपूर्ण पक्ष हो।
जनसहभागितामा आधारित विकास भनेको चाहिँ के हो नि मिस?
हेर, दिगो विकास भनेको कुनै एक व्यक्ति वा सरकारको मात्र चासो र सरोकारको विषय होइन। जुन ठाउँमा विकास निर्माण हुन लागेको छ त्यस ठाउँमा स्थानीय जनसमुदायको पनि पूर्ण सहभागिताको आवश्यकता पर्छ।
किन र मिस?
स्थानीय समुदायको पूर्ण सहभागिता भयो भने वातावरण संरक्षणमा समेत उनीहरूको चासो बढ्छ र वातावरण प्रतिको अपनत्व बढेर जान्छ। फलस्वरूप विकास निर्माणमा स्थानीयवासी पनि स्वतस्फूर्त रूपमा सहभागी हुन थाल्छन् र वातावरण संरक्षण तथा सम्वर्धन पनि हुन थाल्छ।
उसो भए जसले बढी प्रयोग गर्छ संरक्षण र सम्वर्धन पनि उसैले बढी गर्नुपर्ने रहेछ, होइन त मिस?
ठिक भन्यौ कमला। अनि विजया, तिमीले पनि बुझ्यौ त? अरू सबैले बुझ्यौ त?
बुझ्यौ मिस हामीले। अरू के महत्व हुन्छ त दिगो विकासको मिस?
विकासको सीमा निर्धारण गर्नु पनि दिगो विकासको अर्को महत्वपूर्ण पक्ष हो। पृथ्वीमा भएका साधन र स्रोत मध्ये थोरै मात्र प्रयोग गरे पनि मानिसका आवश्यकता पूरा हुन्छन्, तर मानिसका लोभीपना र असन्तुष्टिका कारण आवश्यकताभन्दा बढी मात्रामा यसको प्रयोग गर्छन्, जसको फलस्वरूप अनवीकरणीय प्राकृतिक स्रोत र साधनको अधिकतम प्रयोग भई घट्ने, रित्तिने र सिद्धिने समेत डर हुन्छ।
हो त हैमेश, विकास निर्माणका कार्य सम्पन्न गर्दा पृथ्वीको वहन क्षमता भन्दा बढी भएमा असन्तुलन हुन्छ, होइन त?
अनि त्यसरी पृथ्वीको वहन क्षमतालाई विचार नगरी विकास निर्माण कार्य गरेमा प्राकृतिक स्रोत र साधनको असन्तुलन हुन्छ र भावी पुस्तालाई केही नरहन सक्छ, होइन त मिस?
हो विजया, तिमीले राम्ररी बुझिछौ। दिगो विकासले के कति हदसम्म विकास निर्माण गर्ने भन्ने बारे योजनाकारहरूलाई समेत सचेत गर्छ। यसले दीर्घकालीन सोचको विकास गर्छ।
दीर्घकालीन सोचाइका बारेमा पनि स्पष्ट पारिदिनुहोस् न मिस।
हुन्छ। प्राकृतिक स्रोत र साधन केवल वर्तमान पुस्ताको मात्र सम्पत्ति होइन, यो त पछि आउने पुस्ताको पनि हो भन्ने सम्झेर आर्थिक तथा सामाजिक विकास सञ्चालन गर्दा भविष्यमा नाश नहुने गरी प्रयोग गर्नुपर्छ। यो नै दीर्घकालीन सोचाइ हो।
वर्तमानमा गरेको विकास निर्माण कार्य पछिसम्म टिकाउ हुनुपर्छ र प्राकृतिक स्रोत तथा साधनको पनि बचावट हुने गरी सम्पन्न गर्नुपर्छ, अनि मात्र वातावरणको संरक्षण र संवर्धन हुन्छ, होइन मिस?
हो, तिमीले पनि राम्ररी बुझिछौ कमला। दिगो विकासको महत्वका बारेमा अब प्रष्ट भयो त? भयो भने अब हामी विकासका उद्देश्यका बारेमा छलफल गरौँ न त, हुन्न?
हुन्छ मिस, हामीले दिगो विकासको महत्व राम्ररी बुझौँ, अब उद्देश्य पढौँ न त।
दिगो विकास भनेको 20 औं शताब्दीको महत्वपूर्ण अवधारणा हो। यसले वर्तमानमा मानिसको कल्याणका साथै पर्यावरण संरक्षण गर्नका अतिरिक्त भावी पीढ़ीको सुरक्षाको प्रत्याभूति पनि गर्छ। अब कमला, तिमी किताबमा भएका 5 वटा उद्देश्यहरू पढेर सुनाऊ त।
हुन्छ मिस। वातावरण संरक्षण गर्नु, प्राकृतिक स्रोत र साधनको सावधानीपूर्ण प्रयोग गर्नु, जीव जन्तुको संरक्षण सम्वर्धन गर्नु, मानवीय आवश्यकता पूरा गर्नु, गरिबी न्यूनीकरण गर्नु लेखिएको छ यहाँ त।
हो हेर त, यी बुदाहरूमा नबुझ्ने कुरा केही छ त तिमीहरूलाई?
छैन मिस, यी त हामीले भर्खर दिगो विकासको महत्वमा पढेर बुझिसक्यौं।
हो मिस, महत्व र उद्देश्य भनेको उस्ता उस्तै हुँदो रहेछ।
उस्तै त होइन, तर मिल्दा जुल्दा भने हुन्छन्। अब बाँकी बुदा विजयाले पढ त।
सामाजिक उन्नति र न्याय प्राप्त गर्नु, मानव जातिको अस्तित्व बचाउनु, सांस्कृतिक सम्पदाको संरक्षण गर्नु, आत्मनिर्भरता र जनसहभागिता बढाउनु र उच्च आर्थिक वृद्धि दर हासिल गर्नु भनिएको छ यहाँ त।
ठिक भन्यौ तिमीले, यी बुदामा त नबुझ्ने कुरा केही छैनन्, होइन त?
यो त सहजै बुझिन्छ। अब दिगो विकासका सिद्धान्तका बारेमा पनि चर्चा गरौँ न मिस, हुन्न?
भइहाल्छ नि, सबैले किताबमा हेरेर भन त के रहेछन् दिगो विकासका सिद्धान्त।
म भनौ मिस, मैले त घरमै पढेर आएको, यहाँ त नबुझ्ने कुरै छैन नि।
ल ल भन न त।
मलाई पनि भन्न देऊ है, मैले पनि मिसलाई सुनाउन भने पढेर आएकी छु।
हुन्छ, दुवैले पालै पालो भन न, अरूले राम्ररी सुन है त। पहिले विजया तिमी भन त।
दिगो विकासका 10 वटा सिद्धान्त छन्। पारिस्थितिक पद्धतिको सिद्धान्त, समाजको दिगो विकास, जैविक विविधताको संरक्षण, जनसङ्ख्या व्यवस्थापन, मानवीय स्रोतको विकास मुख्य सिद्धान्त हुन्।
अरू म भन्छु है, जनसहभागितामूलक विकास, सांस्कृतिक सम्पदाको संरक्षण, पृथ्वीको वहन क्षमताभित्र रहने, जीवन स्तरमा सुधार र वातावरण संरक्षण पनि दिगो विकासका सिद्धान्त हुन्।
यी कुनै बुदामा छलफल गर्नुपर्छ त?
पर्छ मिस। पारिस्थितिक प्रणाली भनेको के हो?
पारिस्थितिक प्रणाली भनेको जंगल, सिमसार, घाँसे मैदान, मरूभूमि, हिमाल, पहाड, तराईमा भएका सजीव र वातावरण बीचको सौहार्द सम्बन्ध हो। यसले पृथ्वीको संरक्षणमा सघाउँछ।
समाजको दिगो विकास भनेको त शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा जोड दिँदै दिगो र टिकाउ विकास गर्नु भनेको हो, होइन रमेश?
हो त। जैविक विविधता भनेको जीव र वनस्पतिको प्रजातिका संरक्षण हो। दिगो विकासको सिद्धान्तले यसमा जोड दिन्छ। जनसङ्ख्या व्यवस्थापन बारे थाहा छ त तिमीलाई विजया?
थाहा छ मिस। यो त जनसङ्ख्या र प्राकृतिक स्रोत र साधन बीचको सन्तुलन हो। प्राकृतिक स्रोत र साधनले भ्याउने मात्र जनसङ्ख्या हुनुपर्छ भनेको हो।
मानवीय स्रोतको विकास भनेको चाहिँ जैविक विविधता, वातावरण, स्रोत र साधनको संरक्षण तथा पृथ्वीको स्याहारबारे जानकारी भएका ज्ञान सिप र समझदारी युक्त जनशक्तिको विकास हो।
अरू बुदाका बारेमा त दिगो विकासका उद्देश्य र महत्वको चर्चा गर्दा नै स्पष्ट भइसकेको छ मिस, अब छलफल गर्नु पर्दैन।
ल ल, त्यसो भए यी बुदा घरमा एकपटक पढ अनि पाठमा दिएका अभ्यास गरेर ल्याऊ है त।
हुन्छ मिस।
हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।